پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی, پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے ہر دم رواں ہے زندگی لے کر یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر سعدیہ اسد. ہمارے پروگرام نشر ہو رہا ہے ریڈیو پر پاکستان میں میڈیم ویو 972 پر, اور انٹرنیٹ پر ہماری ویب سائٹ اردو voa.com پر, اور اردو voa کے فیس بک پیج پر جس کا لنک ہے facebook.com/hardam/voa-urdu. تو پروگرام کا آغاز کرتے ہیں. اگر آپ پاکستان کے کسی بھی شہر یا دیہات میں رہتے ہیں اور آپ کوئی چھوٹا کاروبار کرنا چاہتے ہیں جس کے لیے آپ کے پاس سرمایہ کی ضرورت ہے, تو آج کا پروگرام ہر دم رواں زندگی آپ کے لیے کوئی اچھی خبر لا سکتا ہے. آج ہم آپ کو معلومات فراہم کریں گے پاکستان اور امریکہ میں قائم ایک ایسے ادارے کے بارے میں جو گزشتہ 17 سال سے پاکستان کے غریب گھرانوں کو اپنا کوئی چھوٹا کاروبار شروع کرنے کے لیے بلا سود قرض فراہم کرنے کے ساتھ ساتھ انہیں کاروبار کو کامیابی سے چلانے میں رہنمائی بھی کرتا ہے. یہ ادارہ ہے اخوت, جن کی ویب سائٹ کے مطابق اب تک پاکستان کے 350 شہروں میں قائم اپنی 750 شاخوں کے ذریعے 27 لاکھ غریب گھرانوں کو ایسے قرضے فراہم کر چکا ہے اور انہیں اپنے کاروبار کامیابی سے چلانے میں رہنمائی کر کے مالی طور پر اس قابل بنا چکا ہے کہ اب وہ اس ادارے سے قرض لینے کے بجائے اسے اتیاد دے کر اپنے جیسے دوسرے پاکستانیوں کو قرض دینے والوں کی فہرست میں شامل ہو چکے ہیں. یہ ادارہ پاکستان میں غربت کے خاتمے کی کوشش میں تعلیم, صحت اور روزگار کے شعبوں میں بھی کام کر رہا ہے. اس ادارے کے مائکرو لونز کے بارے میں اور اس کے دوسرے پروجیکٹس کے بارے میں گفتگو کرنے کے لیے اور معلومات فراہم کرنے کے لیے ہم نے دعوت دی ہے اخوت پاکستان کے چیف مارکیٹنگ آفیسر عثمان شاہ کو, جو لاہور سے ہمارے ساتھ ہیں ٹیلی فون پر, اور اخوت یو ایس اے کے صدر اظہر حمید کو, جو لاس اینجلس کیلیفورنیا سے ہمارے ساتھ ہیں. السلام علیکم اظہر حمید صاحب. السلام علیکم. بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. اور السلام علیکم عثمان شاہ صاحب. ہمارے ساتھ موجود ہیں. ہاں عثمان شاہ صاحب, آپ ہمارے ساتھ موجود ہیں. میرا خیال ہے کہ ان کی کال ڈراپ ہو گئی. تو گفتگو کا آغاز کریں گے. لاس اینجلس میں کیلیفورنیا سے ہمارے ساتھ ہیں اظہر حمید. تو اظہر حمید صاحب, ہم نے سوچا تھا کہ پہلے پاکستان کی بات کریں گے اور اس کے بعد پھر ہم یو ایس اے کی طرف آئیں گے, لیکن چلیے پروگرام کو اس انداز میں شروع کرتے ہیں. لیکن ہمارے پروڈیوسر کہہ رہی ہیں نہیں جی, عثمان شاہ موجود ہیں تو انہیں سے بات کیجیے. جی عثمان شاہ صاحب, السلام علیکم.
جی السلام علیکم. I'm so happy to be a part of this show. Thank you very much.
بہت شکریہ. اچھا اس سے پہلے کہ ہم آپ کے ادارے کی بات کریں, کچھ ہمارے سننے والوں کو یہ بتائیے کہ پاکستان میں حکومتی سطح پر قرضے لینے کے لیے قرض لینے والے کو کن مراحل سے گزرنا پڑتا ہے, اور کیا آپ کی طرح کے کچھ دوسرے ایسے ادارے موجود ہیں جو لوگوں کو بغیر سود کے قرض دیتے ہیں, اور آپ کا ادارہ جو ہے وہ دوسرے اداروں سے کس طرح مختلف انداز سے یہ قرض دیتا ہے؟
میں آپ کو اس کی تھوڑی سی ہسٹری بتا دوں. اخوت جو ہے وہ 2001 کے اندر قیام میں آیا تھا, اور اس کا واحد مقصد صرف اور صرف یہ تھا کہ تمام وہ لوگ جو غربت کی لکیر کی سطح سے نیچے رہتے ہیں, ان کی زندگی سسٹین کرنا ان کے لیے امپاسبل ہوتا تھا. اس کی سب سے بڑی ریزن یہ تھی کہ اگر وہ کوئی کاروبار کرنا چاہتے تھے اور ان کو مائکرو فائنانس لینا پڑتا تھا, کہیں سے چھوٹا سرمایہ لینا پڑتا تھا, تو اس کے اوپر 30% یا 40% شرح سود لاگو ہوتی تھی اس زمانے میں. یہ میں بات کر رہا ہوں 2001-2002 کی. اخوت نے اس ٹائم پہ ایک چھوٹا سا سوشل ایکسپیریمنٹ کیا, جو کہ ایک ٹیکنیکلی بالکل ہے آپ سمجھ لیں کہ ایک طرح کا ڈونیشن تھی, لیکن وہ ڈونیشن جب ایک خاتون کو دی گئی جن کو بہت سخت پیسوں کی ضرورت تھی, اور خاتون نے اپنا کاروبار اس پیسے سے اسٹارٹ کر لیا, 10,000 روپے ان کو دیے گئے, اینڈ شی اسٹارٹڈ ہر اون بزنس فرام دیٹ منی. اور کچھ 6 مہینے کے بعد وہ واپس آتی ہیں, اور واپس آ کے وہ پیسے لوٹاتی ہیں, اور لوٹانے کے بعد وہ کہتی ہیں کہ یہ پیسے سے میرے گھر میں اب چولہا بھی جل رہا ہے, میرے گھر میں میرے بچے تعلیم بھی حاصل کر رہے ہیں, اور ساتھ ساتھ میرے گھر میں میں نے اپنی بیٹی کی ایک شادی بھی کر لی ہے. اینڈ شی ایکچولی واز ہوپ فل اباؤٹ ہر لائف, اینڈ شی واز ایبل ٹو ریٹرن دیٹ منی, اینڈ ود دیٹ منی شی سیڈ کہ یہ پیسہ آپ کسی اور کو دے دیجیے گا, اس کو جیب میں مت ڈالیے گا. اس کی بیسس پہ ڈاکٹر امجد ثاقب جو ہمارے فاؤنڈر ہیں, انہوں نے اپنے کچھ دوستوں کو جمع کیا, دوستوں کو جمع کرنے کے بعد دے کریٹڈ دس فنڈ. اس فنڈ کے تھرو انہوں نے کچھ اور لوگوں کو ڈھونڈ کے قرضے حسن دیا, جس کا مطلب ہے کہ جس کے اوپر 0% انٹرسٹ ریٹ لیا جاتا ہے. جتنا پیسہ ان کو دیا جاتا تھا اتنا ہی پیسہ ان سے ایکسپیکٹ کیا جاتا تھا. اینڈ یو ڈی سرپرائز ٹو نو کہ آج وہ جو 2001 میں 10,000 سے سفر اسٹارٹ ہوا تھا, इस वक्त अल्हम्दुलिल्लाह हम लोग 70,000 से ऊपर के कर्जे दे चुके हैं। अच्छा, अब ये जो 70,000 का फिगर है, ये ऑब्वियसली हम लोगों ने अपने ओन पे नहीं किया, इसमें बहुत सारे मुखय्यर हजरात शामिल हुए, बहुत सारे इदारे शामिल हुए, टू एन एक्सटेंड के अखुवत वो वाहिद इदारा बन गया जिसने हुकूमत को भी अपने एंगेज कर लिया। एंड दिस एक्चुअली एंडेड अप बिकमिंग द फर्स्ट पब्लिक प्राइवेट पार्टनरशिप का मंसूबा, जिसके अंदर पंजाब गवर्नमेंट भी हमारे साथ शामिल हो गई, हमारे साथ केपीके गवर्नमेंट भी शामिल हो गई, फाटा, गिलगित बल्तिस्तान, इन तमाम की हुकूमतें हमारे साथ शामिल हुई, उन्होंने कुछ फंड हमें दिए, उन फंड की बेसिस पे हम लोगों ने उनके फुल रोजगार स्कीम इस तरह के और डिफरेंट प्लान चलाए, और करते 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 आज अल्हम्दुलिल्लाह हम 2.9 मिलियन खानदानों को, मैं दोबारा रिपीट कर रहा हूँ, ये एक बहुत अस्टाउंडिंग फिगर है, 2.9 मिलियन खानदानों को, जो अगर आप आबादी के हिसाब से अंदाजा लगाएं तो 3.5 करोड़ लोग बनते हैं, उन तक हम अपना कर्ज हसन प्रोग्राम पहुंचा चुके हैं। और ये वो तमाम लोग हैं जिनको हमने 0% इंटरेस्ट लिया, उसकी बेसिस पे इन लोगों ने अपना कारोबार स्टार्ट किया, और जो एक जमाने में गुर्बत की सतह से नीचे थे, ऑब्वियसली अभी भी वो बहुत ज्यादा अमारत की तरफ तो नहीं आए, बट एटलीस्ट इतना जरूर हो गया कि वो अपनी जिंदगी सस्टेन कर सकते
और उनकी जिंदगी बेहतर हो गई, बेहतर हो गई। लेकिन आप, लेकिन
आपको एक और मिराकुलस, सॉरी मैं आपकी बात काट रहा हूँ, आपको एक और मिराकुलस बात बताता हूँ कि हमारे जो बोरोअर्स एक जमाने में बोरोअर्स होते हैं, वो कुछ अर्से बाद हमारे डोनर्स भी बन जाते हैं। तो यही तमाम लोग 2 रुपए 5 रुपए दे के हमारे ही फंड के अंदर पैसा जमा कराते हैं, ताकि और इनकी तरह के भाइयों और बहनों की मदद की जा सके।
अच्छा, लेकिन मेरा सवाल अभी तक वही है कि पाकिस्तान में आपने कहा ना कि आप गवर्नमेंट के साथ तो पार्टनरशिप कर रहे हैं, लेकिन पाकिस्तान में गवर्नमेंट की सतह पर और जो दूसरे इदारे हैं, क्या वो भी इस तरह के कर्जे या इंटरेस्ट के साथ गरीबों को कर्जे देने की काम कर रहे हैं?
जी, एज फार एज द कर्जा हसन और माइक्रो फाइनेंस इज कंसर्न, तो ये पूरी इंडस्ट्री जो है ग्लोबली, ये ऑब्वियसली इंटरेस्ट के ऊपर बेस्ड है, क्योंकि अदरवाइज ये सेल्फ सस्टेनिंग नहीं होती। लेकिन अखुवत वाहिद इदारा है पाकिस्तान के अंदर, बल्कि अगर इट वॉन्ट बी, मैं बिल्कुल बिला मुबालगा आपको ये बात कह सकता हूँ कि अखुवत दुनिया का वाहिद इदारा है जो सूद के बगैर, इंटरेस्ट के बगैर लोगों को कर्ज फराहम करता है, सरमाया फराहम करता है, ताकि वो अपना रिस्क हलाल कमा सकें, अपनी जिंदगी को थोड़ा सा अपलिफ्ट कर सकें, अपने घर के हालात को बेहतर कर सकें, और तालीम, सेहत और जो बुनियादी सहूलियात उनका उनका हक है, उसको खुद परसू कर सके, उनको खुद हासिल कर सके।
अच्छा, लेकिन ये तो हुआ ना बिला सूद कर्ज की बात, लेकिन हम बात करेंगे कि छोटे कर्जों की। आप ये बताइए कि पाकिस्तान में छोटे कर्जों की अहमियत कितनी है, और पाकिस्तान की हुकूमत की सतह पर, चलिए इंटरेस्ट समेत ही सही, क्या ऐसे लोगों को जो कि गरीब हैं और जो छोटे कर्जे लेकर अपना कारोबार शुरू करना चाहते हैं, कर्जों की सहूलियात मौजूद हैं, और क्या वो उनसे इस्तेफादा कर रहे हैं, और अगर नहीं कर रहे?
काफी सारे ऑर्गेनाइजेशन भी मौजूद हैं, इस तरह के बहुत सारे और इदारे भी मौजूद हैं जो कि डिफरेंट सतह के ऊपर ऐसा क्या काम करते हैं, बट ऑब्वियसली वो एक सर्टेन सस्टेनिंग करने के लिए, सस्टेनेंस के लिए वो कोई ना कोई फीस चार्ज करते हैं, कोई ना कोई उनकी होती है। इसमें हुकूमत तो ऑब्वियसली इन्वॉल्व नहीं है छोटे कर्जों की सूरत में, बट प्राइवेटली काफी सारे ऑर्गेनाइजेशन काम कर रही है जो कुछ ना कुछ इंटरेस्ट भी लेके छोटे कर्जे फराहम करती हैं, कुछ बैंक इसमें इन्वॉल्व हैं, बट बहरहाल हुकूमत के साथ भी और अदरवाइज भी अखुवत इज द ओनली इंस्टीट्यूशन, ओनली ऑर्गेनाइजेशन जो कि बगैर सूद के कर्ज हसन का प्रोग्राम अब तक दुनिया का सबसे बड़ा कर्ज हसन का प्रोग्राम चला रहे हैं।
तो कैसे देते हैं आप ये कर्जे, लोग आप तक पहुंचते कैसे हैं, या आप उन तक कैसे पहुंचते हैं, और क्या क्राइटेरिया होता है कि किसको आपने कर्जा देना है, और कितना देना है, और कब तक के लिए देना है?
जी बिल्कुल, इसमें डिफरेंट तरह के लोन्स हैं हमारे, डिफरेंट प्रोडक्ट्स हैं, जिसके अंदर आप देखें कि इस वक्त 800 से ज्यादा ब्रांचेस हमारे पूरे पाकिस्तान में मौजूद हैं, स्टार्टिंग फ्रॉम द हिमालयाज ऑल द वे टू द अरेबियन सी, हिमालय की चोटियों से लेके बहरा अरब तक हमारी शाखें मौजूद हैं। उन शाखों का क्राइटेरिया ये होता है कि हमारे लोन ऑफिसर्स अपने उस इलाके में, जिस भी इलाके में ब्रांच खोलते हैं, वहां पे अपना जब दरवाजा खोलते हैं तो लोग खुद ब खुद आना शुरू हो जाते हैं, क्योंकि लोगों का अवेयरनेस है कि अखुवत वो इदारा है जो उनको किसी सूद के बगैर, किसी कोलैटरल के बगैर, किसी किस्म की चीज गिरवी रख पाए बगैर, किसी किस्म की गारंटी के बगैर उनको कर्जा अदा कर देगा, उन पर ट्रस्ट करके, जो कि बेसिकली इस्लाम का फलसफा है, मुआखाते मदीना का जो कॉन्सेप्ट।
लेकिन आप उन पर ट्रस्ट कैसे करते हैं? लेकिन आप बगैर ट्रस्ट के कैसे किसी को कर्जा दे सकते हैं, और कितना कर्जा एक वक्त में आप देते हैं?
जी हम उनपे कंप्लीट ट्रस्ट इस तरह करते हैं क्योंकि हमारा वहाँ पे ब्रांच जब खुलती है तो वहाँ के लोकल ही को हम हायर किया जाता है यूजली, जो वहाँ पे लोगों को पर्सनली भी जानते हैं, और अगर नहीं भी जानते और अगर बाहर से हायरिंग हुई है तो वो जो हमारे लोन ऑफिसर होते हैं वो लोगों में घुल मिल जाते हैं। आपको मालूम है जो हमारे रूरल एरियाज हैं उनके अंदर ये बहुत ज्यादा एक नेचर है लोगों की कि दे गेट टू नो ईच अदर, वो एक दूसरे के अपने हमसायों को भी जानते हैं, अपने मोहल्लेदारों को भी जानते हैं। तो हमारा असूल ये है कि वो 3 किलोमीटर के रेडियस में ब्रांच के हम जितने भी लोगों के घर मौजूद हैं वो आके आप कर्जे के लिए अप्लाई कर सकते हैं। उसकी बेसिस पे हमारी जो ग्राउंड टीम है, फील्ड स्टाफ है, क्रेडिट टीम है, वो उनके लड़के बड़ी मेहनत से जाते हैं, उस घर के बारे में मालूमात हासिल करते हैं, उन घर वालों से मिलते हैं, मोहल्लेदारों से मिलते हैं और अपनी केस तहकीक कर लेते हैं कि आया कि केस वाकई जेन्युइन है, कहीं ऐसे तो नहीं कि ये लोग जो है वो पैसे लेके भाग जाएंगे और रिटर्न नहीं करेंगे, कहीं ऐसे तो नहीं कि कोई फ्रॉड हो रहा है। जब ये तहकीक कर लेते हैं और गवाहियां वगैरह ले लेते हैं तो उसके बाद हम उनको कर्जा अता कर देते हैं।
अच्छा, तो वो कर्जा किस सूरत में, कैश की सूरत में या चेक की सूरत में?
जी, उनको चेक दिया जाता है कैश, ऑब्वियसली क्योंकि हम लोग जो है वो कैशलेस थोड़ा सा निजाम अपना करने की कोशिश कर रहे हैं तो उनको हम लोग चेक की सूरत में कर्जा प्रोवाइड करते हैं, जो करीबी बैंक में जाके वो कैश करा लेते हैं।
अच्छा, तो इसके लिए जो है वो आपके ऑफिस में सब लोगों को आना पड़ता है कि वो एक खास दिन मुकर्रर करते हैं, तो उसके लिए कैसे कैसे उनको इन्फॉर्म करते हैं और कि सब लोग इकट्ठे हों? मैं देख रही थी कि आपके फेसबुक पर आप लोगों ने इसका इत्मीनान किया हुआ था कि बहुत सारे लोग एक जगह इकट्ठे थे और वो उनको चेक्स दिए जा रहे थे, तो ये तरीका कैसे, ये दूसरे
बेसिकली जी हम लोगों ने अपनी कॉस्ट सेविंग और साथ में अगर आप एक और चीज देखें क्योंकि हम लोगों पे ट्रस्ट कर रहे हैं तो साथ में हम लोग जो है हमारा एक असूल है हुकूमत का बुनियादी असूलों में से एक असूल है कि हम लोग रिलीजियस प्लेसेस को इस्तेमाल करते हैं। इट कुड बी अ मॉस्क, इट कुड बी अ चर्च, इट कुड बी अ टेम्पल, जिस भी आबादी में हमारी ब्रांच मौजूद है उसके हिसाब से हम रिलीजियस प्लेसेस को इस्तेमाल करके जब हमने लोगों को चेक इशू करने होते हैं उनका केस अप्रूव हो जाता है तो उनको हम मस्जिद में जमा करते हैं। उसके दो फायदे होते हैं, एक तो ये कि उन लोगों को खुद एहसास से जिम्मेदारी होती है कि उनके पास उन पे कोई ट्रस्ट कर रहा है तो उनका गवाह अल्लाह है। दूसरा ये कि उनके मोहल्लेदार जो खासतौर पर मस्जिद का आपको मालूम है इंस्टीट्यूशन जो है इट वॉज सपोज टू बी यूज एज अपलिफ्टिंग द कम्युनिटी, इसका मकसद ही कम्युनिटी को अपलिफ्ट करना और कम्युनिटी के अंदर सर्विस देना था, ये इंस्टीट्यूशन इसलिए बनाया गया था। तो हम लोग उसको उसी तरह इस्तेमाल करते हैं, इसी तरह महीने में एक दिन हम मुकर्रर करते हैं जिसमें हम बता देते हैं कि जी आपका जिन दिन का केस अप्रूव हुआ है उनको हम वहाँ पे इनवाइट कर लेते हैं बहुत इज्जत से, बहुत एहतराम से, विदाउट मेकिंग देम फील कि हम उनको कोई एहसान करें, बल्कि उनको ये यकीन दिलाया जाता है कि वो हमारे भाई हैं, हमारे बहन हैं, हमारे फैमिली का हिस्सा हैं और हम उन पर ट्रस्ट कर रहे हैं और हम चाहते हैं कि उनकी ज़िंदगी बेहतर हो। जब हम उनको ये एहसास दिलाते हैं सेल्फ एस्टीम के साथ, डिग्निटी के साथ, तो वो रिस्पॉन्ड करते हैं। आप इमेजिन करेंगी दुनिया के अंदर इस वक्त वाहिद अदारा है जिसका रिटर्न रेट 99.9% है, ये दुनिया में कोई बैंक या कोई इंस्टीट्यूशन मेंटेन नहीं कर सकता। इसका मतलब है कि अगर आप अपने लोगों पे ट्रस्ट करें, उनको आप मोहब्बत दें, उन पे आप एतमाद करें तो वो आपको रिटर्न देते हैं। इसका मतलब है कि आपकी कॉम के अंदर, आपके लोगों के अंदर एक बहुत एक्सट्रीम लेवल की सेल्फ एस्टीम मौजूद है, उनके अंदर डिग्निटी है, उनके अंदर अपनी जिंदगी को अपलिफ्ट करने का शौक है, शऊर है और उनको अगर मौका दिया जाए तो वो प्रूव करते हैं, जो कि ये 29 लाख खानदानों ने हमारे सामने प्रूव किया।
अच्छा नहीं, और ये बड़ी इंटरेस्टिंग बात है कि पाकिस्तान में लोग अरबों के कर्जे लेते हैं, लाखों के कर्जे लेते हैं और शिकायत ये मिलती है कि वो वापस नहीं करते, लेकिन आप सिर्फ और सिर्फ गरीबों को कर्जे देते हैं और आप ये कह रहे हैं कि 99.97% जो है वो वापस करते हैं, तो ये एक इंतहाई दिलचस्प सूरत हाल है। तो क्या आप तजवीज नहीं करते, हुकूमत भी आपके साथ इसमें मिल गई है, यानी आप हुकूमत के साथ मिलकर ये काम करें, तो इसका मतलब है कि पाकिस्तान में अब ये प्रोसेस शुरू हो गया है कि गरीबों को छोटे कर्जे मुफ्त यानी बिला सूद दिए जाएं और वो उन्हें वापस ले लें, तो फिर क्या कितने, यानी आपने कहा कि बहुत सारे शहरों में तो कायम हो चुका है और तरीका भी आपने बता दिया।
350 शहरों में पाकिस्तान के 350 शहरों में अल्हम्दुलिल्लाह 800 से ज्यादा ब्रांचों का हमारा नेटवर्क मौजूद है। अगर किसी को इन्फॉर्मेशन ब्रांचेस की चाहिए, कोई कर्जा हासिल करना चाहता है, अपनी जिंदगी को कायम करना चाहता है तो वो हमारी वेबसाइट पे जाके अपनी करीबी ब्रांच लोकेट कर सकता है, अदरवाइज वो किसी से पूछ भी सकता है अपने इलाके की मस्जिद से कि हमारे इलाके में कोई अखुवत क्या है। अगर उनको नहीं मिलता तो वो हमें खत लिख सकते हैं अखुवत को, वो अखुवत की वेबसाइट पे ईमेल कर सकते हैं, मैसेज ड्रॉप कर सकते हैं, तो हम उनको रीच आउट करके फिगर आउट कर सकते हैं कि हम उनके इलाके में या इधर ब्रांच खोलें या हम कोई और प्रोसेस करें कि हम उनकी मदद कर सकें। इसी तरह
नहीं, लेकिन अगर ब्रांच नहीं खुली, लेकिन अगर ब्रांच नहीं खुली हुई तो, और वो किसी ऐसे देहात में रहता है या छोटे शहर में रहता है, तो क्या फिर वो ऑनलाइन आपसे रब्ता कर सकता है और आप उसको ऑनलाइन कर्जा दे सकते हैं?
जी ऑनलाइन अगर हमसे रब्ता करते हैं तो क्या हम प्रॉपरली वी विल फिगर आउट द केस, हम उसको देखेंगे कि आया कि वो हमारे लिए फीजेबल है, टू काउंटर चेक क्या हमारे लिए फीजेबल है. अगर वो फीजेबिलिटी पूरी उतरती है, देखिए हमारे पास भी तो लिमिटेड रिसोर्सेज हैं, हमें जितनी जितने फंडिंग जितने जितने हमारे अब हमारी फंडिंग का क्राइटेरिया भी बड़ा सिंपल है कि हमारे साथी जितने भी हमारे डोनर साथी जितने भी हैं वो जितनी हमें डोनेशन देंगे हम उतने ही लोगों तक पहुंच सकते हैं. तो इसमें आपके प्लेटफॉर्म से मैं ये भी अपील करना चाहूंगा कि वी नीड हेल्प, वी नीड हेल्प ऑफ द मासेस कि आए अपने भाइयों की मदद करने के लिए हमारा साथ दें. सो दैट आप अपने इलाके में ब्रांच खुलवाना चाहते हैं और अगर आप मुखैर हैं तो आपको लगता है कि आपके इलाके में आपको ऐसा काम करना चाहते हैं कि जिसकी बेसिस पे आपका अपना इलाका अपलिफ्ट हो सकता है, तो प्लीज कम एंड जॉइन हैंड्स विद अस. हम आपके बिहाफ पे आपके इलाके में ब्रांच खोलेंगे जिसकी बेसिस पे आपके पैसे से लोगों को कर्ज हसन दिया जाएगा. एंड अखौत को जो भी डोनेशन देता है आप वो समझिए कि इट स्टेज फॉर एवर, जैसा एक विशेष साइकिल है इसी तरह एक वर्चुअल साइकिल भी तो है. तो हमारा जो वर्चुअल साइकिल है कि जो पैसे हम लोगों को देते हैं वो पैसा हमारे पास वापस आता है तो वो आगे दे दिया जाता है, वो हमारी जेब में नहीं जाता. और इसी तरह सो ऑन एंड सो फोर्थ. इवेंचुअली आप देखेंगे अगर आप हमें कोई भी डोनेशन प्रोवाइड करते हैं तो इट विल स्टे फॉरएवर, वो सर्कुलेट होती रहेगी.
अच्छा नहीं इसके लेकिन लेकिन ये जो आप पैसे वसूल करते हैं या जो फंड रेज करते हैं उसका तरीका क्या होता है, इस पर हम बात करेंगे. और हम इस पर भी बात करेंगे कि उसकी शफाफियत का क्या क्राइटेरिया होता है, उसको शफाफ रखने के लिए आपका इदारा क्या करता है. और हम ये भी बात करेंगे कि पाकिस्तान में और अमरीका में ये जो छोटे कर्जे देने के लिए क्या इदारे का कोई काम कर रहे हैं या नहीं कर रहे हैं, और कर रहे हैं तो कैसे कर रहे हैं. लेकिन एक ब्रेक हम पहले ले लेते हैं.
VOA उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं. VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में है. आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है. VOA उर्दू अब आपके हाथ में.
जी वॉइस ऑफ अमेरिका वाशिंगटन का प्रोग्राम हरदम रवाएं जिंदगी. इस वक्त हमारे साथ हमारे दो मेहमान तो मौजूद ही हैं, लेकिन हम अपने फेसबुक के उन सामईन का भी शुक्रिया अदा करेंगे जो इस वक्त हमारे साथ फेसबुक पर प्रोग्राम को सुन रहे हैं. काजी फिरदौस, खुबाब खान, मलिक मिंजिया, मुनव्वर कोराई, मुनीर अहमद बेग, जान दुरानी, बिलाल राजपूत, जलील खान, तौसीफ शौकी, जान एम शिरानी, मोहम्मद अहमद, आबिद मुहीसर, फतेह खान जमील, अल्ताफ हुसैन, शफीशा, गुलफाम बख्श, ख्वाजा वकार अली, मियाँ ए आर अंसारी, वारिस मरवत, समी दिलशाद, लियाकत अली, सिमाब सैयद नसीम शाह और राजा असगर अभी अभी हमारे साथ प्रोग्राम में शामिल हुए और बहुत प्रोग्राम को पसंद भी कर रहे हैं. लेकिन एक सवाल किया है राजा असगर ने गिलगित बल्तिस्तान से, और वो कह रहे हैं कि ब्रांच में कैसे लोगों को बिठाया, मखसूस लोगों को वो कर्जा देते हैं और गरीब लोगों को धुतकारते हैं. अब ये नहीं मालूम कि ये आपके लिए कह रहे हैं या किसी और इदारे के लिए कह रहे हैं, ये इन्होंने वाजे नहीं किया. तो चलिए हम गुफ्तगू का सिलसिला आगे बढ़ाते हैं. और आपको अगर आपके इदारे की ये शिकायत है तो अखुवत के हवाले से तो बहरहाल ये नहीं लग रहा कि है किसी और इदारे के बारे में जो कर्जा देते नहीं है बल्कि धुतकार देते हैं, और यही वो चीज़ है जिसके अगेंस्ट आप लोगों ने अखुवत का दावा है कि वो काम शुरू कर रही है कि लोगों की इज्जत नफ्स का भी ख्याल रखते हैं और इसके साथ साथ उनको माली तौर पर मुस्तहकम करने के लिए उनको कर्जे भी देते हैं और उनको वो ट्रेनिंग भी देते हैं जिसकी मदद से वो अपने उस कारोबार को चला भी सके. वरना पैसा तो मिल जाता है लेकिन जब चलाना नहीं आएगा कारोबार तो आगे कैसे चलेगा. तो एक बार फिर हम गुफ्तगू को शुरू करते हैं, लेकिन उस्मान शाह से पहले हम प्रोग्राम में शामिल करेंगे अखुवत USA के सदर अजहर हमीद को जो लॉस एंजलिस कैलिफोर्निया से हमारे साथ हैं. अस्सलाम वालेकुम अजहर हमीद साहब.
जी वालेकुम
अजहर हमीद साहब, कुछ बहुत शुक्रिया आपका, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला. आप बहुत सारे काम करते हैं लेकिन आज हम फोकस कर रहे हैं माइक्रो लोन्स पर जो अखुवत का इदारा देता है. और भी बहुत सारे इदारे देते होंगे लेकिन आपके इदारे का ये दावा है कि कोई और इंटरेस्ट फ्री लोन पाकिस्तान में कम अज कम नहीं देता. तो आप ये बताइए कि अमरीका में जो छोटे कर्जे हैं उनको लेने का सिस्टम कैसे काम करता है?
जी हमारे जितने भी डोनर्स हैं वो ये डोनेशंस या
नहीं, मैं आपके इदारे की बात नहीं कर रही, आपके इदारे से पहले मैं बता रही हूँ अमरीका में छोटे कर्जों का सिस्टम क्या है, लोग छोटे कर्जे कौन लोग लेते हैं, कैसे लेते हैं, वो किस तरह उनको लोन मिलता है और वो कैसे उनकी वापसी का तरीका होता है, ये जरा पहले मुख्तसरन बता दीजिए.
जी 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 امریکہ میں زیادہ تر اکثر اوقات لوگ جو ہیں وہ ایک بینک کی طرف رجوع کرتے ہیں, کمرشل ریٹیل بینکنگ جس کو کہتے ہیں, جہاں سے وہ جا کے قرضہ اپلائی کرتے ہیں. ظاہر ہے کہ یہاں پہ لون شارکس بھی اویلیبل ہیں, کیش چیکنگ جیسے ادارے بھی اویلیبل ہیں, اور وہ سب کے سب جو ہیں ان کا جو انٹرسٹ ریٹ ہے, جس طرح لینڈنگ کلب کے نام سے ایک بہت بڑا ادارہ ہے, وہ 20-21% تک قرضے لیتے ہیں. لوگ اپنے کریڈٹ کارڈ کے اوپر بھی پیسے ڈرا کر کے کوئی کام شروع کرنا چاہتے ہیں, کبھی اپنے گھر کے اگینسٹ ہوم ایکویٹی لون کے اگینسٹ بھی قرضے لیتے ہیں. تو بہت سارے انسٹیٹیوشنز ہیں جو چھوٹے قرضے لوگوں کو دیتے ہیں, اور اس کی ایک بڑی ریگولیٹڈ انڈسٹری ہے امریکہ میں. ہر آدمی قرضہ نہیں دے سکتا, اس کے لیے اس کو ایک لائسنس اپلائی کرنا پڑتا ہے, اور وہ لائسنس اپروو ہونے کے بعد وہ آفیشلی قرضے دیتے ہیں. ایشو یہ ہوتا ہے کہ زیادہ تر لوگوں کا کریڈٹ جو ہے وہ اپروو نہیں ہوتا, بینک ان کو قرضے نہیں دیتا. بینک صرف ان لوگوں کو قرضہ دیتا ہے جن کو قرضے کی ضرورت نہیں ہے, یعنی کہ وہ اتنا اچھا ان کا کریڈٹ ہے کہ بینک کہتا ہے آپ ہم سے قرضہ لیں کیونکہ آپ ہمیں قرضہ واپس کریں گے.
تو الٹ ہے,
لہٰذا وہ ان لوگوں کے شکنجے میں پھنس جاتے ہیں جو بہت ہائی رسک لوگوں کو بہت ہائی انٹرسٹ کے اوپر قرضے دیتے ہیں, اور بےچارے ساری زندگی وہ اس قرضے کی جو یہ ایک پرزن ہے, اس سے باہر, اس جیل سے باہر نکل نہیں پاتے. وہ قرضہ کا سود اتنا بڑھ جاتا ہے کہ وہ قرضہ دینے کے لیے پھر قرضہ لیتے رہتے ہیں.
تو پھر جو غریب لوگ ہیں یہاں پر, وہ کیا کرتے ہیں اگر وہ کوئی کاروبار شروع کرنا چاہیں تو؟
جی
نہیں کر سکتے.
جی آپ کو پتا ہے کہ امریکہ کے اندر 10 ملین سے زیادہ چھوٹی بزنسز ہیں, اور اس کو شروع کرنے کے لیے لوگ ہر قسم کے, گورنمنٹ کا ایک ادارہ ہے اسمال بزنس کا جو کہ لوگوں کو قرضہ دیتا ہے آفٹر اپروونگ, لیکن اس کا بھی پرائم پلس 2 کا جو انٹرسٹ ریٹ ہے وہ کوئی کم نہیں ہے, اور اس کی کامیابی کی کوئی گارنٹی نہیں ہے, اور اس میں کوئی معاف کر دینے کی صورت بھی نہیں ہوتی. جیسے آپ کو پتا ہے کہ ہم قرض رکھنا تو لیے اس لیے جاتا ہے کہ اس میں کوئی واپسی کی ایکسپیکٹیشن نہیں ہے, لیکن اخوت کا ماڈل ایسا ہے کہ پھر وہ واپس اگر آ جائے, جو کہ آ جاتا ہے, وہ کسی اور کی مدد کرتا ہے. تو امریکہ میں آپ کو کلیٹرل دینا پڑتا ہے, اپنا گھر گروی دکھوانا پڑتا ہے, گاڑی یا کوئی ایسی چیز, اگر آپ قرضہ نہ دیں تو پھر وہ لکویڈیٹ کر کے اپنے پیسے آپ سے لے لیتے ہیں. اسی طرح آپ نے دیکھا ہوگا امریکہ میں جب یہ ریئل اسٹیٹ کا کریش ہوا تھا, اور لوگوں کے گھر جو تھے ان سے لے لیے گئے تھے, بینکوں نے لے لیے تھے, اس لیے کیونکہ بیسکلی قرضے کے پیچھے ایک بہت بڑا انٹرسٹ ریٹ اور کلیٹرل شامل ہوتا ہے جو کہ حکومت کے ماڈل میں نہیں ہے, اور جب بھی ماشاء اللہ یہ اتنا کامیاب ماڈل ہے دنیا میں.
اچھا, تو یہ یعنی امریکہ میں چھوٹے کاروبار کے لیے قرض لینا بہت مشکل ہے آپ یہ کہہ رہے ہیں, اور جی ایسے میں, اور پاکستان میں بھی ظاہر ہے بہت مشکل ہے, وہاں بھی بہت زیادہ سود پر اور انٹرسٹ پر قرض ملتا ہے, اور لیکن وہاں جی پر یہ بھی ہے کہ قرض لے کر لوگ واپس بھی نہیں کرتے, تو اس کے لیے ایک درمیانی راہ, اور جو آپ کہہ رہے ہیں کہ قرض ہنسنا کی ماڈل پر یہ آپ لوگوں نے شروع کیا ہے کہ قرض اس طرح دیتے ہیں کہ وہ, اور ان کو ٹریننگ بھی دیتے ہیں ساتھ کہ بھئی اگر یہ آپ نے کاروبار شروع کرنا ہے تو اس کے لیے آپ کو یہ کچھ کرنا پڑے گا, ایسا ہے؟
جی, اس کی جو دو کلیٹرلز ہم اس کو کہتے ہیں, ایک سوشل کلیٹرل ہے کہ یہ جو بھی ہم سے قرضہ لے رہے ہیں, اکثر اوقات ہم ایک کپل کو دیتے ہیں کیونکہ کپل میں میاں بیوی کی دونوں کی ایک تو انفارمیشن ہوتی ہے ہمارے پاس, اور دونوں آمادہ ہوتے ہیں اس قرضہ لینے پہ, اور دونوں ذمہ دار ہوتے ہیں. بہت کیسز میں ایسا نہ ہو کہ ایک شخص لے رہا ہو قرضہ فیملی کے نام پہ, دوسرے کو پتہ نہ ہو. اور دوسرا یہ کہ قرضے جتنے بھی ہمارے قرضے ہیں اس میں ایک ٹیکنیکل کوالیفیکیشن کا بھی ایک ایلیمنٹ ہے, کہ اگر کوئی انسان یہ کہہ رہا ہے جی کہ میں نے سائیکل کی ریپیئر کی دکان کھولنی ہے, اور اس نے کبھی زندگی میں سائیکل کی دکان پہ کام نہیں کیا ہوا, یا اس کو اس کی کسی قسم کی ٹریننگ نہیں ہے, تو وہ ہم اس کو پھر وائبل نہیں سمجھتے کہ یہ قرضہ اسی کے حق میں اچھا نہیں ہوگا, کیونکہ یہ وشول تھنکنگ ہے اس کی. اسی طرح اگر کوئی شخص کہتا ہے کہ میں نے ویلڈنگ کا پلانٹ کے لیے مجھے قرضہ چاہیے, میں ویلڈر ہوں, تو ہم اس کا ٹیکنیکل کلیٹرل بھی چیک کرتے ہیں کہ ہاں بھائی ان کے 2-3-5 سال کا تجربہ ہے, ویلڈنگ کی دکان پہ کام کرتے ہیں, وہ ویلیڈیٹ کرتے ہیں کہ واقعی اس کے پاس یہ ہنر ہے, بس بےچارے کے پاس اوزار نہیں ہے اپنا کاروبار شروع کرنے کے لیے. تو سوشل کلیٹرل میں ہم یہ چیک کرتے ہیں کہ ڈرگ ایڈکٹ نہیں ہے, کرمنل نہیں ہے, محنتی ہے, شریف انسان ہے, اور ٹیکنیکل کلیٹرل میں ان کی کیپیبلٹیز بھی ہیں کہ جو کام یہ کرنا چاہ رہے ہیں اس کے لیے کوئی 150 کیٹیگریز ہمارے پاس ایسی ہیں جہاں پہ ہمارے پاس ان کے لیے ایڈوائس یا
مشورے ہوتے ہیں. اچھا, کاشی عاجز نے پروگرام کے فیس بک پہ سوال پوسٹ کیا ہے کہ ان کے بھائی نے اخوہ سے قرض لیا تھا اور واپس کر دیا ہے, اور اب اس بی فارم پر پھر یہ قرض مل سکتا ہے یا نہیں مل سکتا؟ جی, کون جواب, آپ عثمان شاہ صاحب آپ جواب دیجیے اس کا.
بالکل مل سکتا ہے, سیکنڈ لون بہت آرام سے مل جاتا ہے. انفیکٹ بہت سارے ہمارے ایسے بوروئرز ہیں
हमारे ऐसे फैमिली मेंबर्स हैं खुद के, जो एक दफा कर्ज लेने के बाद अपना बेसिक बिजनेस एस्टैब्लिश करते हैं और जब उस बिजनेस को एक्सपैंड करना चाहते हैं या उसमें और बेहतरी चाहते हैं तो वो सेकेंड लोन के लिए अप्लाई करते हैं। और अगर उन्होंने पहला लोन अपना बहुत तरीके से प्रॉपर टाइमिंग के साथ कारा हो तो दूसरा लोन मिलने में बहुत आसानी होती है।
अच्छा, सरदार अवेस खान ने सवाल किया कि क्या मुझको बिला सूद कर्ज मिल सकता है, मेरा रकबा 50 के नाल है और तौंसा शरीफ में मैं रहता हूँ। उन्होंने फोन नंबर भी अपना पोस्ट कर दिया है फेसबुक।
अगर तो वो ही द प्रॉपर्टी ओनर तो वो हमारे क्राइटेरिया के हिसाब से इस बेंच मार्क के ऊपर नहीं उतरते कि वो गुर्बत की लकीर से नीचे नहीं है। सिंपली द लैंडलॉर्ड हिमसेल्फ, उनको ऑब्वियसली हमारा कर्ज हसन को कायम रहे क्योंकि ये अखौत की बेस की गुर्बत के खात्मे के लिए रखी गई थी।
अच्छा।
अखौत की फाउंडेशन ही गुर्बत के खात्मे के लिए, तो हम उन तमाम लोगों तक पहुंचना चाहते हैं जिनके पास कोई एसेट नहीं है, जिनके पास कोई चीज गिरवी रखवाने के लिए नहीं है, जिनके पास कोई किसी किस्म का माल दौलत नहीं है, जिनके पास कोई जिंदगी गुजारने के तरीके नहीं है, उनकी हेल्प के लिए हम लोगों ने ये इदारा स्टार्ट किया।
अच्छा, और इस वक्त हमारे साथ एक खातून है जिन्होंने आपके इदारे से कर्ज लिया था बिला सूद और रक्षा उन्होंने चलाने का कारोबार शुरू किया है, वो इस वक्त हमारे साथ टेलीफोन पर मौजूद है। इनका नाम है अनिला शाहीन। अनिला शाहीन साहब, अस्सलाम वालेकुम।
वालेकुम सलाम।
अनिला, कुछ बताइए कि आपको ये ख्याल कैसे आया कि आप कारोबार भी कर सकती हैं? आप एक घरेलू खातून थी गालिबन।
मुझे ख्याल आया, मैं ना मेरे हस्बैंड के साथ ना मेरी नाराजगी हो गई थी। मैं अपने अब्बू के साथ हॉस्पिटल में थी, मेरा भाई कोई नहीं है, ठीक है। तो हॉस्पिटल में थी तो अब्बू 3 साल बीमार थे, मेरे अब्बू के साथ मेरा चलता रहा उनकी पेंशन।
मतलब आपके माली हालात खराब हो गए, मुख्तसर जरा बताइए, माली हालात खराब हो गए तो फिर आपने
आपस में, हाँ जी आपस में हमारी ना अंडरस्टैंडिंग होने की वजह से हालात खराब हो गए। हालात खराब होने के बाद मेरे दरवाजे पे रिक्शा खड़ा था, मेरे हस्बैंड ने कहा मैंने इसके कागज नहीं देने हैं, मैंने वो खुद इस्तेमाल करूंगा या बेच दूंगा कबाड़िए को, मैं इसके कागज नहीं दूंगा, ठीक है। अब मेरे पास माली हालात सही करने के लिए सिवाय उस चीज का वो कोई चीज नहीं थी कि मैं अपने बच्चे पाल सकती। अब मुझे, मैं ऐसे लोगों से हजार मांगा, कोई भी देता नहीं है, कोई भी 10-20 हजार जब कोई गरीब को देखता है ना तो कोई नहीं देता है, कभी पता नहीं ये वापस करेगा या नहीं करेगा। मुझे फिर ऐसे लोगों ने बताया कि ऐसे हुकूमत का इदारा है हमारा, वो बिला सूद कर्जा देता है, वो कोई सूद नहीं देता कुछ भी।
तो वो आपके घर के पास था, आपके घर के पास इसका दफ्तर था जहाँ से आपने फिर ये कर्जा लिया, तो फिर आपने आपने एक रिक्शा लिया, उसके बाद अब तो आपके पास 4 रिक्शे हैं, तो कैसे कैसे किया ये सारा कुछ? फिर
ये पहला रिक्शा जब मैंने लिया ना उसके कागज बनवाए ना, तो रिक्शा मैंने अपनी एवरेज बना ली ना, मैंने कहा बेटा आपने 500 रुपया घर का खर्चा निकालना है और 150 रुपया जो है ना आपने एक निकालना है जिसमें से हम लोग को कमेटी डाल सके ताकि हमारी सेविंग बढ़े, ठीक है। वो 150 के हिसाब से हमने कमेटी डाली, वो मेरी कमेटी निकली तकरीबन 50,000 की। वो मैंने फिर उस 50,000 की कमेटी वो तीसरे चौथे मंथ ही निकल आई। यह है कि लंबा वेट नहीं, अल्लाह तला ने हमें करवाया, शायद वो इस पैसे में बरकत थी कि अल्लाह तला ने वो हमारी बाजू पकड़ता है। तो कमेटी निकलने की वजह से मैंने नया रिक्शा अरेंज नहीं किया, मैंने फिर पुराना ही लिया। मैंने कि मेरा बेटा कहने लगा माँ जी नवा लवांगे, फिर भी हमने वो 3।
तो इस तरह आपने इस तरह, अब इस वक्त आपके पास 4 रिक्शे हो गए और अब आप अपने शोहर से भी अलग रहती हैं, आप शोहर से अलग रहकर अपना अपने पांव पर खुद खड़ी हैं और अपनी फैमिली को पाल रही हैं। बड़ी बात है, बड़ी बात है। और अगर ये आपको कर्जा ना मिलता तो आप जाहिर है कि पता नहीं आपके मसाइल और कितने बढ़ चुके होते, और आप जैसी बहुत सी दूसरी खवातीन भी ऐसी हैं, अल्लाह ना करे कि उनको अपनी जिंदगी में अपने शोहरों से अलहदगी का सामना हो। लेकिन अगर कोई ऐसी खवातीन हैं जो अकेली हैं और जो चाहती हैं कि कोई कारोबार करें, तो ऐसा एक इदारा जैसे कि बता रहे हैं ये हमारे अखवत के उस्मान शाह साहब के मौजूद है कि वो ऑनलाइन भी उनसे रابطہ किया जा सकता है और इसके अलावा खत लिखकर भी उनसे रابطہ किया जा सकता है, और उस तो वो आपको कर्जे दे भी सकते हैं और आपके कारोबार को चलाने में आपकी मदद भी कर सकते हैं। बहुत शुक्रिया। हमारे साथ एक और एहसानुल हक साहब मौजूद हैं, इन्होंने भी ये कर्जा लिया था इस इदारे से और गरम मसाले का ये कारोबार करते हैं। जी एहसानुल हक साहब, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
जी एहसान साहब, बताइए कि कैसे आपने कितना कर्जा लिया था और अब आपने उस कर्ज से कहाँ तक आप पहुँच चुके हैं, अपने कारोबार को कहाँ तक पहुँचा चुके हैं?
देखिए जी, आज से 8 साल पहले मैंने जब कर्जा लेना शुरू किया ना खुद से, उस वक्त मेरी ये कंडीशन हो गई थी, अल्हम्दुलिल्लाह मेरा कैटरिंग का काम था, ठीक है नी, अपने इलाकाई सुधार मिले और अपनी कॉलोनी में कैटरिंग का मेरा काम था, अच्छा खासा चल रहा था। एक मैं जब फौतगी से वापस आया, मेरी दादी फौत हो गई थी, मैं वापस आया, आगे देखा तो साथ वाले घर भी जला हुआ था, जिनके घर बच्चों ने आग लगाई, उनका एक तो बच्चा भी डेथ हो गई थी, मेरा भी सामान सारा जल गया, मैं हैंडपम्प हो गया बिल्कुल।
تو اس کے بعد پھر آپ نے یہاں اخوت تک پہنچے اور آپ نے ان سے قرضہ لیا, تو پہلی دفعہ کتنا قرضہ لیا یا ایک ہی دفعہ قرضہ لیا کہ پھر بعد میں بھی قرضہ لیا آپ نے؟
نہیں نہیں نہیں, میں آپ کو بتاتا ہوں, پہلی دفعہ میں نے جو ہے نا 10,000 روپے لیا تھا, تین دوستوں نے مل کے نا, یہ گروپ بنتا ہے, تین دوستوں نے مل کے لیا, میں نے اپنے اس میں سے 2700 روپے گھر کا راشن لیا, باقی میں سیدھا اکبری منڈی پہنچ گیا, اکبری منڈی سے میں نے جا کے وہ سامان لیا, ہم گھر بیٹھ کے میاں بیوی پیکنگ کرنے شروع ہو گئے, پھر چھوٹی سسٹر بھی ساتھ ہو گئی, ہم پیکنگ کر دیں گے, میں جا کے مختصر بتاتا ہوں کہ الحمد للہ میں نے اسٹرگل کی, اللہ تعالیٰ نے برکت دی, کیونکہ یہ بلا سود قرضہ تھا اور یقین کریں مجھ سے زیادہ کوئی نہیں اس کو سمجھ سکتا کہ میرے لیے یہ کیا اہمیت رکھتا تھا.
بے شکریہ الحمد للہ
میرے اس کمائی میں اتنی برکت ہوئی, میری ماں کی دعا سے, اللہ کے فضل سے اتنی برکت ہوئی کہ مختصر میں آپ کو بتا دیتا ہوں, میں یہاں سے 4 دفعہ قرضہ لے چکا ہوں اور الحمد للہ میرے فیملی ممبرز کے علاوہ جو ہم خود بیکنگ کرتے ہیں گھر میں, 9 سیلمین ہے میرے پاس.
اچھا, اتنا بڑھ گیا آپ کا قرضہ.
دو کمرے بھی بنا کے کرائے پہ دیے ہوئے میں نے.
واہ, تو یہ بہت اچھی خبر آپ نے سنائی اپنے ہمارے ان سننے والوں کے لیے جو چاہتے ہیں کہ اپنے پاؤں پر خود کھڑے ہوں, اپنے حالات کو بہتر کریں. تو ایک یہ آپشن موجود ہے جس میں گورنمنٹ بھی شامل ہے اور یہ ادارہ بھی شامل ہے, ان کی پارٹنرشپ کے ساتھ یہ قرضے دینے کا سلسلہ پاکستان کے 350 شہروں میں جاری ہے. اور ایک اور سوال ابھی فیس بک پر ندیم بابا جی نے پوسٹ کیا ہے, عثمان شاہ صاحب آپ کے لیے, انہوں نے کہا کہ چکن شاپ بنانے کے لیے قرضہ مل سکتا ہے؟
یہ بالکل مل سکتا ہے, ایبسولوٹلی مل سکتا ہے. یہ اپنے علاقے میں, جس بھی علاقے میں رہتے ہیں وہاں پہ قریبی برانچ میں چلے جائیں, وہاں پہ اپنی درخواست دائر کر دیں اور ان کا اگر بالکل ایبسولوٹ کیس جو ہے وہ ویلڈ ہوگا تو ان کو امیڈیٹلی قرض پرووائڈ کر دیا جائے گا.
بالکل,
اس کی بیسس پہ اپنا چکن شاپ کا بزنس سٹارٹ کر.
اچھا, اور یہ آپ اس وقت اپنے رابطے کا کوئی لنک وغیرہ بتا دیجیے تاکہ جو لوگ ہمارا پروگرام سن رہے ہیں.
آپ ہمارا ٹیلی فون نمبر لوگ نوٹ کر لیں, 042-111-448-464. پاکستان میں جتنے بھی ہمارے سننے والے اس وقت موجود ہیں جو قرضہ لینا چاہتے ہیں, اس نمبر پہ ہم سے رابطہ کر سکتے ہیں. میں نمبر ریپیٹ کر دیتا ہوں, 042-111-448-464.
اور ویب سائٹ کا
448-464. ویب سائٹ ہماری اس وقت ہے akhuwat.org.pk, اور اسی طرح ہماری یو ایس اے کی ویب سائٹ ہے جس کا ایڈریس ہے akhuwat.org. آپ ادھر بھی لاگ ان کر سکتے ہیں. اگر آپ ڈونیٹ کرنا چاہتے ہیں تب بھی آپ اس ویب سائٹ پہ جا سکتے ہیں. اگر آپ ہمارے بارے میں انفارمیشن, برانچ کی معلومات, قرضے کے معلومات اور کوئی انفارمیشن یا خود کے بارے میں جاننا چاہتے ہیں تو اس ویب سائٹ کے اوپر اویلیبل ہے. اس کے علاوہ فیس بک, ٹویٹر, یوٹیوب, ان تمام سوشل میڈیا کے بھی اخوت کے ہینڈل موجود ہیں. آپ وہاں پہ صرف اخوت کو ٹائپ کیجئے گا جو کہ ایزیلی آپ کو اخوت کے پیجز مل جائیں گے.
اچھا, تو یہ اظہر حمید صاحب, آپ کا جو اخوت یو ایس اے کا چیپٹر ہے وہ جمع کرتا ہے فنڈز, یہاں پر فنڈ ریزنگ کرتا ہے, تو عام طور پر اس فنڈ ریزنگ میں آپ نے کیا دیکھا کہ پاکستانی امریکی ہی آتے ہیں یا دوسرے لوگ بھی فنڈ دیتے ہیں آپ کے اس پروجیکٹ کے لیے, چھوٹے قرضوں کے لیے؟
جی, ایک تو بہت بڑا امریکہ میں ایک بہت بڑا ایک فیسلٹی ہے کہ اگر ایک ادارہ نان پروفٹ ہو, جس کو یہاں کی انکم ٹیکس جیسے پاکستان میں ہے, اس کو ہم IRS بولتے ہیں, کوئی بھی ڈونیشن جو دے گا وہ اس ڈونیشن کو اپنے ٹیکسز میں سے ڈیڈکٹ کر سکتا ہے, نکال سکتا ہے. تو یہ ایک بہت بڑی ایک فیسلٹی ہے کہ اگر آپ نے لیٹس سے $1,000 دیے اخوت کو تاکہ ہم پاکستان میں یہ اپنا کام بڑھا سکیں, آپ اپنی انکم میں سے وہ $1,000 جو ہے وہ کم کر کے اپنا ٹیکس فائل کریں گے, کیونکہ ہماری جو رسید ہے اس سے ہر ڈونر کو یہ فائدہ ہے کہ وہ اپنے ٹیکسز کو کم کر سکتا ہے. یہ ایک بہت بڑی فیسلٹی ہے امریکہ میں جو لوگ رہتے ہیں ان کے لیے, ظاہر ہے یہ آپ امریکہ سے بات.
اب تک آپ کا جو یو ایس اے کا چیپٹر ہے کتنا ان کو فنڈز دے چکا ہے پاکستان کے چیپٹر کو؟
جی ماشاء اللہ, ہماری لاسٹ ایئر میں $1 million سے زیادہ کی ہم نے ریز کی ہے اماؤنٹ, اور ہمارے ایک بہت بڑے ڈونر اب تقریباً 15-20 million کی ایک ٹرانزیکشن پہ ہم کام کر رہے ہیں, جو کہ سب سے بڑی ڈونیشن ہوگی کسی بھی پاکستانی کی امریکہ میں رہتے ہوئے کسی بھی ادارے کو. اس سے بڑی ڈونیشن جو ہے وہ ابھی تک کسی نے دی نہیں, چونکہ وہ ان دا ورکس ہے, اس کو ہم نے اناؤنس نہیں کیا, پر ماشاءاللہ ہمارے ایک بہت ہی ڈونر جو ہے اس میں دیں گے. جہاں تک آپ کے دوسرے سوال کا تعلق ہے کہ لوگ کتنا دیتے ہیں, اچھی بات تو یہ ہے کہ پاکستان کے بہت سارے ادارے امریکہ میں فنڈ ریزنگ آ کے کرتے ہیں, بہت سارے. تو کچھ لوگ تو شکایت بھی کرتے ہیں کہ ہمیں ڈونر فٹیگ ہو گئی ہے, کیونکہ ہر ہفتے ہر دو ہفتے کے بعد کوئی نہ کوئی پاکستان سے آیا ہوا ادارہ یہاں پہ فنڈ ریزنگ کر رہا ہوتا ہے. لیکن اگر آپ کے آڈینس میں زیادہ تر تو لوگ مجھے لگ رہا ہے پاکستان سے ہیں, لیکن جو امریکہ کے لوگ سن رہے ہوں, میرا کہنا ان سے یہ ہے کہ ڈاکٹر افضل صاحب کی ایک بات مجھے بڑی اچھی لگتی ہے. انہوں نے کہا کہ
اس کے فاؤنڈر ہیں جو آپ کے اخوت کے فاؤنڈر جنہوں نے بھی حال ہی میں ایک ایوارڈ حاصل کیا اکنامک فورم میں, آپ کے اس ادارے
امریکہ میں. جی اکنامک فورم میں ابھی اسی ہفتے میں ایکچولی شواب فاؤنڈیشن نے ہم کو سوشل انٹرپرینورشپ ایئر آف دا اوارڈ, 600 اور بھی وہاں پہ پارٹیسپینٹس تھے, ان کے بیچ میں پاکستان کے لیے ایک بڑا آنر ہے, ہمارے ادارے کے لیے ایک بڑا ہمبلنگ آنر ہے کہ اس کو اوارڈ دیا گیا, بڑا پریسٹیجیس اوارڈ ہے. ڈاکٹر صاحب آج کل امریکہ میں وہ
ہم نے کوشش کی تھی کہ ڈاکٹر صاحب کو بھی اس پروگرام میں لا سکیں, لیکن وہ اس وقت کسی کانفرنس میں مصروف ہیں اس لیے وہ ہمارے پروگرام میں شرکت نہیں کر سکے. اور یہی اسی سوال کو آگے بڑھاتے ہوئے میں آپ سے یہ پوچھوں گی, لیکن نہیں, ہماری پروڈیوسر کہہ رہی ہیں کہ ایک بریک کا وقت ہو گیا, پہلے ایک بریک لیں پھر ہم گفتگو کو آگے بڑھائیں گے.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. اس پتے کو یاد رکھیے, www.urduvoa.com.
جی, وائس آف امریکہ واشنگٹن کا پروگرام ہردم رواں زندگی, ہم گفتگو کر رہے ہیں پاکستان میں مائکرو لونز دینے والے ایک ادارے کے بارے میں جو پاکستان کی حکومت کے ساتھ مل کر اور الگ سے کام کرتا ہے, چھوٹے کاروباروں کے لیے بلا سود قرضے دیتا ہے اور صرف غریب لوگوں کو دیتا ہے, اس میں امیر لوگوں کو نہیں. اور اس کا جو مقصد یہ ہے کہ وہ پاکستان میں غربت کو کم کرے اور بے روزگاری میں کمی لائے اور خواتین کو امپاور کرے. تو عثمان شاہ صاحب, آپ سے ایک بار پھر یہ سوال کہ آپ کا فوکس جو ہے وہ خواتین پر ہوتا ہے, تو کیا خواتین آپ سمجھتے ہیں کہ بہتر کاروبار کر سکتی ہیں, یا اس کی یہ وجہ ہے کہ آپ خواتین کو امپاور کرنا چاہتے ہیں؟
بتاؤں, ناٹ اونلی خواتین, خالی خواتین کو نہیں بلکہ مردوں کو بھی ایکول قرضے دیے جاتے ہیں.
نہیں, میں نے کہا فوکس 40%, آپ نے کہا تھا کہ 40% قرضے جو ہیں وہ لینے والی خواتین ہوتی ہیں.
جی بالکل ایسے ہی ہے, جو اپروکسیمیٹلی 40% جو ہے وہ خواتین کیسے لیتے ہیں, 60% مرد لیتے ہیں. جیسا ابھی اگر صاحب تھوڑی دیر پہلے آپ ایکسپلین کر رہے تھے کہ یوزلی ہم پوری فیملی کو انوالو کرتے ہیں, تو اگر آپ اس کو یونٹ کو دیکھیں تو اس میں خواتین بھی اتنی ہی انکلوڈیڈ ہوں گی جتنے مرد انکلوڈیڈ ہوں گے. ابھی جس طرح احسان الحق صاحب تھوڑی دیر پہلے مینشن کر رہے تھے کہ انہوں نے کاروبار اسٹارٹ کیا خود سے قرضہ لے کے, تو وہ اپنے گھر آئے اور گھر آ کے انہوں نے اپنی بیگم کے ساتھ مل کے وہ پیکنگ اسٹارٹ کی. اسی طرح جو انیلا بی بی سے آپ نے بھی بات کی جنہوں نے رکشے کے لیے قرضہ لیا, انہوں نے اپنے بیٹے کو انوالو کیا.
ہاں, تو اس کا مطلب کہ آپ پورے گھرانے پورا خاندان انوالو ہوتا ہے. اچھا, یہ کاشی عاجز نے فیس بک پر ایک سوال پوسٹ کیا ہے کہ ہمارے علاقے میں اخوت سے بہت شکوے ہیں, اسٹاف میں بہت سے اچھے لوگ بھی ہیں لیکن چند ایک لوگ بہت برا رویہ ہے, ان کی کوچنگ کے لیے بھی ورک شاپ رکھیں, تو ان کو کیا کہیں گے آپ؟ کاشی,
ہم لوگ ہم ایکٹیولی اس پہ کام بھی کر رہے ہیں. انفیکٹ ہمارے ریفریشر کوچز ہوتے ہیں اسٹاف کے لیے ایوری 3 months, اور ہماری ٹیم جاتی ہیں, ان کو گیدر کرتی ہیں, ان کو پراپرلی دوبارہ یہ سبق جو مخاطب مدینہ سے اسٹارٹ ہوا ہوا ہے, جو فلاسف کی اخوت کی, جس کے اندر ایکسٹریم سے زیادہ احسان, انصاف اور اخلاص کاؤنٹ کرتا ہے, ایمان بہت بڑا فیکٹر ہے اس کے اندر. ہم ان کو اس کی ٹریننگ دیتے ہیں اور ان کا کہتے ہیں ریفریشر.
اچھا, ایک آپ کوشش کرتے ہیں. ایک اور سوال جو میرے ذہن میں اٹھ رہا ہے کہ وہ لوگ جو کہ اعلیٰ تعلیم یافتہ ہوتے ہیں, ماسٹرز کی ڈگری رکھتے ہیں دوسرے, لیکن بہت سارے پاکستان میں ایسے لوگ ہیں جو صرف اسکول کی تعلیم رکھتے ہیں, تو کیا ایسے لوگوں کو بتا رہے تھے اظہر حمید صاحب کہ آپ لوگ ایسے لوگوں کو امپلائیز رکھتے ہیں جو میٹرک پاس ہوں تاکہ ان کو روزگار بھی ملے, اور آپ ان کو جی تو کچھ اس کی تفصیل کہ وہ کیسے ان کو, اور یہی وجہ تو نہیں ہے جو اب کیا یہی وجہ تو نہیں ہے کہ وہ ان کا بیہیویئر جو ہے عام لوگوں کے ساتھ اچھا نہیں ہوتا کیا؟
نہیں, یہ وجہ تو نہیں. دیکھیں, انسان کے اندر جب انسانیت آ جاتی ہے, جب وہ اخوت کا حصہ بن جاتا ہے, تو جو ہمارے 4 پلرز ہیں جس کے اندر ایمان, احسان, اخلاص اور انفاق شامل ہیں, वो चारों पिलर उनमें इंकल्केट कर दिए जाते हैं, उनको पढ़ा दिए जाते हैं, उनको सिखा दिए जाते हैं। जब उस मयार पे पूरा उतरते हैं तो वो अखुवत की टीम का हिस्सा
तो फिर हिस्सा बनते हैं।
अच्छा, शिकायत है जी,
एक एक वो शफाफियत का सवाल रह गया कि शफाफियत को बरकरार रखने के लिए कि जो फंड्स आए हैं वो किस तरह पता लगेगा कि जो कितने फंड्स आए, कैसे खर्च हुए, उन्हें उनका उनके खर्चे का यानी कैलकुलेट कौन करता है, इंतजाम कौन करता है, और शफाफियत का क्या मायार होता है?
इसका सबसे पहला क्राइटेरिया हम लोगों ने यह रखा कि हम लोगों ने 3 क्लास ऑफ फर्म्स से अपना एनुअली ऑडिट कराते हैं, जो कि आके हमारे तमाम मयार को, तमाम हमारे प्रोसीजर्स को प्रॉपरली चेक करते हैं। इसके अलावा हम लोगों ने 2 इंस्टीट्यूट रखे हुए हैं जो इंटरनली हमारा ऑडिट कर रहे होते हैं और कॉन्स्टेंटली चेक एंड बैलेंस कर रहे होते हैं कि कहीं पे भी 1 रुपए की भी खुटपुट ना हो, कहीं पे भी कोई भी किसी किस्म की गलती ना हो, कहीं पे कोई किसी किस्म का मयार जो हमने मेंटेन किया हुआ उस मयार से हम नीचे ना गिरे। और मेरे ख्याल से यही वजह है कि 17 सालों में अखुवत जो है वो दुनिया का सबसे बड़ा कर्ज हासिल का प्रोग्राम बन चुका है। अच्छा, इसके साथ मैं आपकी इन्फॉर्मेशन के लिए एक और बात बता दूं कि सिंस हम गुर्बत के खात्मे के लिए काम कर रहे हैं तो इसके साथ साथ हम लोगों ने यहाँ पे कर्ज बगैर सूद के, वहाँ पे हम लोगों ने तालीम बगैर फीस के भी प्रोवाइड करनी स्टार्ट कर दी। तो उसका पहला कदम जो हम लोगों ने उठाया वो हमने लाहौर के अंदर एक कॉलेज बनाया, जिस कॉलेज के अंदर हम लोगों ने एब्सोल्यूट नो फी, 0 फी के साथ हम लोगों ने वहाँ पे बच्चों को इंडक्ट किया। बच्चे वहाँ पे तमाम 20% फ्रॉम ईच प्रोविंस, हर सूबे से 20% वहाँ पे बच्चे आए और वो ऐसा ऐसा इस कदर माशाल्लाह कामयाब प्रोजेक्ट हुआ कि अब हम पाकिस्तान की पहली बिला फीस यूनिवर्सिटी बना रहे हैं और उसका पहला फेज जो है वो 14 अगस्त 2018 को हम लॉन्च कर चुके हैं, जो कि बेसिकली हायर सेकेंडरी एजुकेशन देगा। इसके अलावा हम लोगों को चकवाल में कॉलेज स्टार्ट हो चुका है, अगेन वहाँ पे हायर सेकेंडरी एजुकेशन दी जाती है बच्चों को। इसी तरह हमारा फैसलाबाद के अंदर एक इंस्टीट्यूशन है जो कि पोस्ट ग्रेजुएट डिग्री प्रोवाइड करता है उन तमाम लोगों को जो बायोटेक्नोलॉजी एंड बायोकेमिस्ट्री पढ़ना चाहते हैं और यहाँ पे एब्सोल्युटली फ्री तालीम दी जा रही है, क्योंकि अगर आपने गुर्बत का खात्मा करना तो खाली कर्जे हसन इज नॉट द वे फॉरवर्ड। गुर्बत के खात्मे के लिए तालीम देना भी बहुत जरूरी है। आला तालीम इस कदर एक्सपेंसिव हो चुकी है कि अगर प्राइवेटली किसी इंस्टीट्यूशन में, फॉर दैट मैटर किसी गवर्नमेंट की यूनिवर्सिटी या गवर्नमेंट के कॉलेज में पढ़ा जाए तो आम इंसान जिनके पास अपना कुछ बेचने को नहीं है उन माओ के बच्चे नहीं पढ़ सकते।
तो ये
माओ के बच्चों के लिए हम लोगों ने एक इंस्टीट्यूशन अखुवत कॉलेज के नाम से स्टार्ट कर दिया है, जो कि तमाम पाकिस्तान से बच्चे वहां पे आ सकते हैं और वहां पे 20% फ्रॉम ईच प्रोविंस वहां पे कोटा है, वो बच्चे आते हैं, आला तालीम हासिल करते हैं।
तो और तो इसका मतलब कि आपका जो इदारा है बिला सूद न सिर्फ ये कर्ज देता है बल्कि बिला फीस पढ़ाता भी है और आप कॉलेज खोल चुके हैं और यूनिवर्सिटी आपके अगले महीने गालिबन शुरू हो रही है, लाहौर में ये यूनिवर्सिटी होगी।
यूनिवर्सिटी हमारी उसका फेज 1 जो है वो लॉन्च हो चुका है, 14 अगस्त को हम लोगों ने उसकी इनॉग्रेशन कर दी थी और वो पर्पस बिल्ड कैंपस है, बहुत खूबसूरत
लाहौर में है। लाहौर में
जी, लाहौर के पास है, लाहौर में नहीं है, लाहौर के पास है।
अच्छा।
बट हमारा कहना यह है कि ये इंस्टीट्यूशन जो है वो लाहौर या पंजाब का नहीं, सिर्फ वहाँ पे गिलगित बल्तिस्तान के बच्चे भी हैं, फाटा के बच्चे भी हैं, कश्मीर के,
पूरे पाकिस्तान से आप पूरे, बिल्कुल इसका मतलब पूरे पाकिस्तान से आप लोगों को वहाँ दाखिला देते हैं। तो बेहद शुक्रिया उस्मान शाह साहब, हमारी गुफ्तगू भी जारी है लेकिन नहीं अभी थोड़ा सा वक्त अभी और है, हम कुछ और बात भी कर सकते हैं। अजहर साहब, आपको हम प्रोग्राम में शामिल करते हैं। अभी अखुवत की तो बात हो चुकी लेकिन एक दूसरा बड़ा इदारा जो पाकिस्तान में और दुनिया भर में बहुत काम कर रहा है सिटीजन फाउंडेशन है, जिसके आप बोर्ड के रुकन हैं लॉस एंजलिस के चैप्टर के, तो कुछ बताइए कि क्या वो इदारा भी माइक्रो लोन्स देने का बंदोबस्त करता है?
नहीं, जो सिटीजन फाउंडेशन है उसका फोकस जो है वो बच्चों की प्राइमरी एजुकेशन और सेकेंडरी एजुकेशन पर है। माशाल्लाह दुनिया का सबसे बड़ा इदारा है गरीब बच्चों की तालीम के लिए, तकरीबन 1540 स्कूल्स सिटीजन फाउंडेशन के पूरे पाकिस्तान में फैले हुए हैं और तकरीबन 2,40,000 के करीब बच्चे पढ़ते हैं और हमारा फोकस ये है कि ये 50% जो उसमें बच्चे हैं वो हमारी बच्चियां हों, खास तौर पे क्योंकि जहां जिस घर में बच्ची पढ़ी हुई हो वो पूरे की पूरी फैमिली उससे बेनिफिट करती है। और हमारा एक और बहुत बड़ा ऑनर ये है कि सिटीजन फाउंडेशन जो है वो दुनिया पाकिस्तान का सबसे बड़ा इदारा है प्राइवेट सेक्टर में फॉर फीमेल एम्प्लॉयमेंट। तकरीबन 15,000 से ऊपर फीमेल एम्प्लॉयज TCF की जो टीचर्स हैं, प्रिंसिपल्स हैं, आया हैं, बाकी दीगर स्टाफ मेंबर हैं, वो प्राइवेट सेक्टर में पाकिस्तान का सबसे बड़ा फीमेल का जो इदारा है वो है। और आपको पता है कि हमारे मुल्क की एक बहुत बड़ी चैलेंज ये है कि हमारी जो फीमेल वर्क फोर्स है वो इतनी एंगेज नहीं है माशरे की कल्चर रिलीजियस कंसिडरेशंस की वजह से जितना होना चाहिए। ज़्यादा अगर आपके आधी पॉपुलेशन और पॉपुलेशन में खवातीन मर्दों से ज्यादा है अगर वर्क फोर्स में नहीं आएंगी तो सारा हाउस होल्ड का जो बोझ है वो एक ही शख्स पे पड़ेगा, मर्द पे। तो सिटीजन फाउंडेशन बच्चों की एजुकेशन पे फोकस करती है और माशाल्लाह اس کی جو گریجویٹس ہیں وہ اس وقت میڈیکل کالجز میں ہیں, چارٹرڈ اکاؤنٹنٹس ہیں, آئی جی میں پڑھ رہے ہیں, لمس میں ہیں, امریکہ پڑھنے کے لیے آئے ہوئے ہیں, اور وہ نہ صرف کہ ایک ڈگری حاصل کر رہے ہیں بلکہ وہ ایسی تربیت حاصل کر رہے ہیں جس سے وہ ایک اچھا انسان بھی بن رہے ہیں اور اچھا ایک پاکستانی بھی بن رہے ہیں. اور ہمارے انشاءاللہ آئندہ جو پلانس ہے اس میں کالج بھی شامل ہے, یونیورسٹی بھی شامل ہے, لیکن فی الحال ہمارا ایک فوکس جو ہے وہ پرائمری ایجوکیشن اور سیکنڈری ایجوکیشن پر ہے,
اور وہ کوالٹی ایجوکیشن ہے, اور وہ کوالٹی ایجوکیشن ہے. آپ وہی ایجوکیشن جو دوسرے اداروں میں بہت ہائی فیس کے ساتھ پڑھائی دی جاتی ہے, آپ اسی ایجوکیشن کو بہت سے غریب انتہائی غریب بچوں کو اسی کوالٹی کی ایجوکیشن دیتے ہیں, اسی کی طرح کی بہترین عمارات قائم کرتے ہیں, اور ان میں اسی اسٹینڈرڈ کے سامان کمپیوٹرز وغیرہ موجود ہوتے ہیں جیسے کہ کسی اعلیٰ جو ایلیٹ کلاس کے عام طور پر ادارے ایجوکیشن ہوتے ہیں وہ کرتے ہیں.
ہمارے ایک بہت ہی فیمس سینگ ہے ایس ایم سلیم صاحب کی, جو فاؤنڈر ہے, ون آف دا فاؤنڈرز آف ٹی سی ایف, کہ نو مور پور اسکولس فار پور چلڈرن, کے غریب بچوں کے لیے غریب اسکول نہیں ہونے چاہیے. اور ہمارے جو سی ای او ہیں اسد صاحب, ان کا کہنا یہ کہ جب تک میرا اپنا بچہ اسکول میں نہیں پڑھ سکتا میں یہ نہیں کہہ سکتا کہ اس ایجوکیشن اس کوالٹی کے معیار کی پہنچ گئی ہے جہاں پہ ہم چاہتے ہیں, کہ جہاں ہمارے اپنے بچے بھی انہیں اسکولوں میں پڑھیں جن میں غریبوں کے بچے پڑھتے ہیں, تب جا کے ہم کہہ سکیں گے کہ اسکول یہاں پہ پہنچ گیا. لیکن ویژن یہی ہے. اور ایک اور بڑی بات یہ کہ ان کو ہم کہتے ہیں پرپس بلڈ اسکولس, یہ کوئی ٹوٹی پھوٹی عمارت یا ٹینٹ لگا کے اسکول نہیں ہے, یہ اتنے خوبصورت اسکول بنے ہوئے ہیں اور اتنے پیارے اسکول بنے ہوئے ہیں کہ جو بچے یا کمیونٹی اسکول میں جاتے ہیں ان کو اتنا فخر ہے کہ ہمارے بچے اس ادارے میں پڑھتے ہیں, اسی لیے وہ اپنے اسکول کو لٹرلی پوچھتے ہیں اس کمیونٹی میں جہاں پہ سوائے انفارچونیٹلی گند کے یا گندگی ہر جگہ پھیلی اور غربت ہو اور بیچ میں ایک تاج محل جیسا اسکول کھڑا ہو, ان کو اسکول سے محبت ہو جاتی ہے, بچوں کو اسکول میں آنے کا مزہ آتا ہے, ٹیچرس کو پڑھانے کا مزہ آتا ہے, اور ایک کمیونٹی سینٹر بن جاتا ہے وہ اسکول پوری کمیونٹی کے.
اور اس طرح آپ بہت ہی جو کہتے ہیں پوئر سے پوئرسٹ جو طبقے کے لوگ ہیں ان کے بچوں کو آپ چنتے ہیں اور ان کے بچوں کو تعلیم دلوا کر وہی تعلیم جو کہ اعلیٰ کلاس کے بچوں کو ملتی ہے وہ آپ دیتے ہیں. بہت شکریہ اظہر حمید صاحب, ہماری گفتگو بھی جاری ہے لیکن ایک آخری بریک کا وقت ہو گیا, ایک بریک لیتے ہیں, اس کے بعد گفتگو کو سمیٹیں گے.
وی او اے اردو اب آپ کے ہاتھ میں,
پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے,
دور جانے کی ضرورت نہیں, وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو اسٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں.
آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے جو اب ایپ اسٹور پر بھی دستیاب ہے.
وی او اے اردو اب آپ کے ہاتھ میں.
جی, وائس آف امریکہ واشنگٹن کا پروگرام ہردم رمائیں زندگی, جس میں ہم گفتگو کر رہے ہیں اخوت یو ایس اے کے صدر اظہر حمید سے اور اخوت پاکستان کے چیف مارکیٹنگ آفیسر عثمان شاہ سے, جنہوں نے بہت تفصیل سے بات کی ہے ان بلا سود قرضوں کے بارے میں جو ان کا ادارہ دیتا ہے. اور ان کا کہنا ہے اور ان کا دعویٰ ہے کہ یہ پاکستان میں نہیں بلکہ دنیا بھر میں واحد غالباً ان کے بقول ادارہ ہے جو اس طرح کے قرضے دیتا ہے اور صرف غریب لوگوں کو دیتا ہے, امیر لوگوں کو نہیں دیتا. یہ بڑی انٹرسٹنگ بات ہے. تو اب عثمان شاہ صاحب بتائیے کہ اب آئندہ کے کیا پروجیکٹس ہیں, مائکرو جو لونز ہیں یہ اب آگے کیسے بڑھیں گے اور کیا آپ کو مشکلات پیش آ رہی ہیں, کیا آپ مشکلات کو کس طریقے سے ہینڈل کر رہے ہیں؟
جی دیکھیں, مائکرو فائنانسنگ جو ہے وہ تو آبویسلی اب ہمارا ایکسپینڈ کرتا چلا جا رہا ہے الحمدللہ. اس میں ہماری حکومت بھی شامل ہو رہی ہے, اس میں ہمارے ساتھ لوگ بھی اب ایک تحریک کی صورت میں ہمارے ساتھ شامل ہوتے چلے جا رہے ہیں, ہمیں فنڈ آتے ہیں, ہم ان فنڈ کی بنیاد پر اپنی برانچ کھولتے ہیں اور اس کو آگے بڑھاتے چلے جا رہے ہیں. اس طرح میں آپ کو بتا رہا تھا کہ 10,000 سے چلتا ہوا سفر اب 70 ارب روپے کے اوپر آ چکے, 70 ارب روپے کے قرضے ہم لوگ اس وقت اب لوگوں کی خدمت میں پیش کر چکے ہیں.
اور ابھی ہمارے اس وقت ایکٹیو لون,
ہمارے بہت سارے اور پروجیکٹس ہیں.
جی جی بولیے.
اس کے علاوہ ہمارے اور بہت سارے پروجیکٹس ہیں جس کی جو غربت کے خاتمے کے لیے ہم لوگ انیشیٹ کر چکے ہیں کئی سالوں سے. جیسے میں نے آپ کو تعلیم کے بارے میں بتایا کہ ہم بلا فیس ایجوکیشن, ہائر سیکنڈری ایجوکیشن اینڈ ہائر ایجوکیشن یونیورسٹی کا قیام کر چکے ہیں اور اس کی بنیاد کے لیے ہم ڈال چکے ہیں, بلڈنگ کھڑی ہو چکی ہے, وہاں پہ بچے کالج کی سطح پہ پڑھنا شروع ہو چکے ہیں. اب انشاءاللہ امید ہے کہ ہم بہت جلد اس کو یونیورسٹی میں کنورٹ کر کے پاکستان کی پہلی بلافیس
یونیورسٹی بناتے ہیں. اچھا ایک ایک انٹرسٹنگ بات اظہر امی صاحب, آپ بتائیے نا کہ آپ بھی ان کے, ظاہر ہے کہ آپ کے آپ جاتے رہتے ہیں وہاں پر پاکستان میں, اور یہ ان دفتروں کا ان جو جو سسٹم ہے اس کے بارے میں بتائیے کہ نہ دفتر میں فرنیچر ہے, نہ ان کی گاڑی ہے, نہ کوئی چائے پانی ہے, اور زمین پر بیٹھتے ہیں. یہ ذرا سادگی بتائیے کہ یہ عطیات کو کیسے استعمال کرتے ہیں, جب لوگ انہیں عطیہ دیتے ہیں تو اس کا استعمال کیسے ہوتا ہے؟
جی بالکل, ایک تو یہ کہ جتنے بھی ڈونرز امریکہ میں ہیں وہ چاہتے ہیں کہ میں ویلیڈیٹ کروں کہ وہاں پہ کیا حالات ہیں, اور ظاہر ہے میں خود بھی ایک ڈونر ہوں, تو میں یہ جا کے وہاں, جب پہلی بار امجد ثاقب صاحب سے ملا تو پریشانی یہ ہوئی کہ کوئی میز کرسی نہیں تھی جہاں پہ بیٹھ کے ان سے بات کی جائے, وہ زمین کے اوپر وہ بیٹھے اور ان سے کہنے لگے کہ آئی ہوپ کہ آپ زمین پہ بیٹھ سکیں گے. میں کہ جی کوئی خاص عادت نہیں ہے لیکن کوشش کرتے ہیں یہاں رہ کے. لیکن بہت اچھا لگا کہ ہر دفتر میں وہی نظام تھا جو ڈاکٹر امجد صاحب کا اپنے دفتر کا نظام تھا, اور برانچز میں بھی وہی نظام تھا جو ہیڈ آفس کا نظام تھا, اور وہ ایک ایسا میسج تھا کہ کہتے ہیں تمیز بندہ ہو آقا فساد آدمیت ہے, کوئی باس نہیں, کوئی مینیجر نہیں, سب کے سب لوگ ایک جیسے زمین پہ بیٹھ کے کام کر رہے ہیں. اور مجھے بڑا اچھا لگا کہ یہ ادارہ ایسا ہے. چائے منگوانے لگے تو کسی نے کہا کہ بھائی آپ مہمان امریکہ سے آئے, ان کو چائے کون پلائے گا؟ تو پتا چلا کہ چائے کے لیے بھی کسی کو پلانی پڑتی ہے, وہ ڈونر کے پیسوں سے چائے تک کی اجازت نہیں ہے, اور نہ ہی کہیں پہ ایئر کنڈیشنر ہے لگا ہوا, حالانکہ پاکستان میں گرمی ہوتی ہے. کیونکہ ان کا کہنا یہ کہ ہماری برانچز میں جو لڑکے اور بچے کام کر رہے ہیں ان کے پاس اگر اے سی نہیں ہے تو ہمارے پاس کیوں دفتروں میں ایسی ہوں, وہ بھی ڈونر کے پیسے سے. اور مزے کی بات یہ کہ گاڑیاں ایسی نہیں آفیشیل جن کے اوپر لوگ کہیں آ جا سکیں, لوگ خود والنٹیئر کرتے ہیں, تو بڑی خوشی ہوئی ہے دیکھ کے.
اچھا, اور میں دیکھ رہی تھی یوٹیوب پر ایک چیف جسٹس آف پاکستان کا ایک کلپ رکھا ہوا تھا جس میں اخوت نے غالباً ان کو ایک کروڑ روپے کا ڈیم بنانے کے لیے کوئی فنڈ دیے ہیں.
جی جی, اصل میں ایک اور بہت اچھی بات عثمان اور میں انجوائے کرتے ہیں کہ یہاں پہ امریکہ میں اس کو کہتے ہیں پیئر ٹو پیئر نیٹ ورک. ہم کہتے ہیں کہ اخوت دنیا کا سب سے بڑا پور ٹو پور نیٹ ورک ہے, جہاں پہ ایک گائیڈنگ پرنسپل ہمارا, جب ہم دیتے ہیں پانچ گائیڈنگ پرنسپل ہمارے ہیں اخوت کے, اس میں سے ایک گائیڈنگ پرنسپل یہ ہے کہ آج آپ لینے والوں میں سے ہیں, اللہ کرے کہ کل آپ دینے والوں میں سے ہو جائیں, آپ کو دینے کا مزہ آ جائے. تو لاسٹ ایئر 2.3 to 2.5 million dollars غریبوں نے پانچ پانچ دس دس بیس بیس روپے جمع کر کے اپنی طرف سے اپنے دوسرے بہن بھائیوں کو ڈونیٹ کیے, اور وہ اتنے ہو گئے کہ ماشاء اللہ 18 crore روپیہ تو لاسٹ ایئر ہی غریبوں نے ہمیں دیا دوسرے غریبوں کی مدد کرنے کے لیے, جو کہ دنیا میں ایسے کہیں مثال نہیں ملتی. اکثر بینکس یا امیر لوگ ایسا کام کرتے ہیں, غریب نہیں کرتے دوسرے کے لیے. تو یہ ایک ایسا ادارہ ہے جو غریبوں کو یہ فیل نہیں ہونے دیتا کہ وہ غریب ہیں, وہ بھی برابر کے شریک ہیں اس اچھے کام میں. تو ہم 1 crore rupees ڈیم کے ڈونیشن میں دے رہے ہیں, اور یہ غریبوں کا دیا ہوا ہے تاکہ وہ ان کا حصہ بھی بیچ میں آ جائے, وہ پیچھے نہ رہ جائیں, وہ یہ نہ سمجھیں. اور ایک آپ کے پاس وقت تھوڑا ہوگا, ایک پروجیکٹ جس کا ذکر کرنا میں سمجھتا ہوں بہت ضروری ہے.
جی ضرور کیجیے.
وہ ہے کہ جو پاکستان میں ہمارا جو خواجہ سرا کا پروجیکٹ ہے اخوت کا, جو کلوتھس بینک کے ساتھ منسلک ہے, اس لیے بتاتا چلوں کہ ہمارے معاشرے کا وہ ایک ڈارک ایریا ہے جہاں پہ کچھ سادہ لوگ نہ بات کرتے ہیں نہ خیال کرتے ہیں, لیکن اللہ تعالیٰ کی مرضی سے, اللہ تعالیٰ کی یہ مخلوق ہمارے بہن بھائی ہیں, اور اللہ تعالیٰ کی مرضی سے جیسے بھی ان کو پیدا ہوئے ان کو دھتکارنا, ان سے برا سلوک کرنا, ان کو کم سمجھنا, ان سے زیادتی کرنا, ان کو اپرچونیٹیز نہ دینا, ان کو اسکولوں میں پڑھنے نہ دینا ایک بہت بڑا ظلم ہے جس کے خلاف اخوت نے آواز اٹھائی. اور ہمارا ایک کلوز بینک ہے جس میں ایک 1.8 ملین کلوز یعنی کہ پہنے ہوئے کپڑے لیکن اچھی کنڈیشن کے کپڑے ہم ریسیو کرتے ہیں کراچی میں, لاہور میں, بلکہ امریکہ کے کنٹینرز بھر کے ہم بھیجتے ہیں. اور یہ خواجہ سرا ہمارے لیے وہاں پہ کام بھی کرتے ہیں, ان کو سینا, ان کو صاف کرنا, ان کو پیک کرنا, اور ان کو لیبلز لگا کے دوسرے غریبوں کو دینا, جس میں ان کی امپلائمنٹ ہو گئی ہے, ان کو نوکری مل گئی ہے, وہ کام پر آتے ہیں, ان کو وہ گھنونے قسم کے پروفیشن جو ان کے لیے بےچارے ہم نے ان کو چھوڑ دیا ہے وہاں سے نکل کے وہ عزت کی ایک زندگی گزار رہے ہیں. اور تقریباً 1000 کے قریب خواجہ سرا جو ہیں پاکستان میں وہ اخوت کی سپورٹ پر ہیں تاکہ ان کی دوائی, ان کا علاج, ان کی تربیت, ان کو اسیمولیٹ کرنا جابس میں ہم کر سکیں. تو یہ بہت اور اخوت کا پروجیکٹ ہے کہ وہ ڈاکٹر صاحب اور میں اکثر بات کرتے ہیں کہ کوئی ایسا دکھ ہوتا نہیں جو اخوت دیکھے اور سمجھے کہ یہ میرا مسئلہ نہیں کسی اور کا مسئلہ ہے, سارے مسئلے ہمارے مسئلے ہیں.
اچھا, تو اسی طرح آپ اپنے پروجیکٹ کو بڑھاتے چلے جا رہے ہیں, اور یہ اور ان سب کا مقصد جو ہے وہ یہی کہ پاکستان میں غربت کا خاتمہ کیا جائے, اور غربت کے خاتمے کے لیے آپ اس کی مدد لے رہے ہیں, لونز دے رہے ہیں, آپ تعلیم کو بہتر بنا رہے ہیں, غریبوں کو تعلیم دے رہے ہیں, ان کی ہیلتھ کا خیال بھی کر رہے ہیں, اور اس کے ساتھ ساتھ ابھی آپ نے کہا کہ خواجہ سراؤں کے لیے خاص طور پر آپ کام کر رہے ہیں, اور بہت سارے دوسرے کام بھی اظہر حمید صاحب آپ نے بہت سارے کام کیے ہیں, ان کا ذکر کرنا آج مناسب میں اس لیے نہیں سمجھ رہی کہ ہم نے چاہا کہ فوکس کریں مائکرو لونز پر. تو انشاءاللہ آپ کو کبھی پھر کسی پروگرام میں دعوت دے کر آپ کے اپنے سننے والوں کو بتائیں گے کہ اظہر حمید تنہا ایک پاکستانی امریکی ہیں جو کہ بہت سارے کام کرتے ہیں, اور جن کو اگر میں یہاں بیان کرنا شروع کر دوں تو پھر میں مائکرو لونز پر بات نہ کر پاتی. تو ان کا بے حد شکریہ ادا کرتی ہوں کہ انہوں نے ہمارے پروگرام کے لیے وقت نکالا, اور پروگرام کو سمیٹتے ہوئے ہم ایک بار پھر شکریہ ادا کریں گے ان تمام لوگوں کا جو فیس بک پر جنہوں نے ہمارے پروگرام کو سنا, اور ہماری پروڈیوسر تھیں سعدیہ اسد, اور چلتے چلتے ایک بار پھر عثمان شاہ صاحب اگر آپ ہمارے ساتھ ہیں تو جلدی سے اپنی ویب سائٹ کا لنک, لیکن نہیں عثمان شاہ صاحب ہمارے ساتھ موجود نہیں ہیں. یاسمین جمیل کو اجازت دیجیے, اور ہم اپنے سننے والوں کو بتا دیں کہ آج ہم نے بات کی اظہر حمید صاحب سے جو اخوت یو ایس اے کے صدر ہیں, اور اخوت پاکستان کے مارکیٹنگ آفیسر عثمان شاہ ہمارے ساتھ موجود تھے, جنہوں نے اخوت کے بارے میں ہمارے سننے والوں کو بہت سی معلومات پہنچائیں, خاص طور پر مائکرو لونز کے حوالے سے جو بلا سود ہے. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
بدھ کو امریکی صدر ڈونلڈ ٹرمپ نے اقوام متحدہ سے خطاب کرتے ہوئے کہا کہ ایران کی سرکار تشدد, دہشت گردی اور انتشار پھیلا رہی ہے. ایران خفیہ طریقے سے حساس مواد حاصل کرتا ہے تاکہ اپنے بیلسٹک پروگرام کو آگے بڑھائے اور اس قسم کے مواد کو پورے مشرق وسطی میں اور اس کے آگے پھیلائے.
The Iranian regime exports violence, terror and turmoil. It illicitly procures sensitive items to advance its ballistic missile program and proliferates these missiles all across the Middle East. The regime is the world's leading sponsor of terror and fuels conflict across the region and far beyond.
صدر ٹرمپ مزید کہتے ہیں کہ اس قسم کی حکومت کے ہاتھوں میں جوہری اسلحہ کبھی نہیں آنا چاہیے.
A regime with this track record must never be allowed to possess a nuclear weapon.
اس سلسلے میں جب سٹی یونیورسٹی آف نیو یارک میں پروفیسر جہانگیر خٹک سے رابطہ کیا گیا, ان کا کہنا تھا کہ صدر ٹرمپ کی تقریر سے نظر آیا امریکہ کے اندر ایران کی خطے میں سرگرمیوں کے بارے میں کئی شک و شبہات پائے جاتے ہیں.
پہلے صدر ڈونلڈ ٹرمپ نے اپنے خطاب میں ایران پر کافی سنگین الزامات لگائے, اور پھر اس کے بعد سے ایران کی جانب سے حسن روحانی کی جانب سے جواب بھی آیا, اور اس کے بعد پھر جان بولٹن اور مائک پومپیو کی طرف سے بھی بیانات آئے, تو اس سے فضا کافی گرما گرم ہو گئی ہے, اور جو ان کے درمیان تلخی تھی وہ بالکل واضح طور پر کافی زیادہ بڑھ گئی ہے. میرا خیال یہ ہے کہ امریکہ اور ایران کے درمیان جو اختلاف ہے وہ کچھ بڑے بنیادی نکات پر ہے. ان میں ایک بڑا نقطہ تو یہ ہے کہ امریکہ اور اس کے اتحادی جن میں سعودی عرب, یونائیٹڈ عرب امیریٹس اور چند دوسرے جو مشرق وسطی کے ممالک ہیں وہ شامل ہیں, ان سب کا یہ خیال ہے کہ ایران سیریا میں جو ہونے والی خانہ جنگی ہے یا شام میں ہونے والی خانہ جنگی جو ہے اس میں وہ ایک انیبلر کا کردار ادا کر رہا ہے, یعنی وہاں پر اس کو آگ کو ہوا دے رہا ہے اور اس میں اپنا بھرپور کردار ادا کر رہا ہے روس کی مدد سے, جس پر کہ ان اتحادیوں اور امریکہ کو بہت زیادہ اعتراض ہے. اور دوسرا یہ کہ ایران کا جو جوہری پروگرام ہے, گرچہ 2015 میں جو معاہدہ ہوا تھا امریکہ اور دوسری بڑی طاقتوں اور ایران کے درمیان, اور پھر اس سال مئی میں امریکہ اس سے باہر بھی نکل آیا تھا, اس کے اوپر بھی امریکہ کی جو حکومت تھی پہلے تو اس پہ ان کو کوئی اعتراض نہیں تھا, لیکن جب صدر ڈونلڈ ٹرمپ منتخب ہوئے تو ان کا شروع سے یہ انتخابی وعدہ تھا کہ اگر وہ الیکٹ ہوئے تو وہ اس ڈیل کو ختم کریں گے, کیونکہ صدر ٹرمپ کی رائے میں یہ ایک منصفانہ ڈیل نہیں ہے. ان کا جو سب سے بڑا اعتراض ہے وہ یہ ہے کہ ایران کی اس ڈیل کے تحت جو ایران کا میزائل پروگرام ہے, جو لانگ رینج بیلسٹک میزائل کا پروگرام ہے, وہ اس کی حد میں نہیں آتا, اس کے اوپر کوئی اطلاق نہیں ہوتا, اور ایران اسی طرح اپنے جو میزائل پروگرام ہے اس کو ڈیولپ کرتا جا رہا ہے, جس کی وجہ سے امریکہ کے ان مفادات کو بھی اس خطے میں خطرہ ہے, یہ صدر ٹرمپ کی رائے ہے. اور ساتھ یہ کہ جو امریکہ کے اتحادی خصوصاً اسرائیل ہے, ان کو بھی اس سے بہت زیادہ خطرات ہیں. سعودی عرب بھی اس کا واضح اظہار کر رہا ہے, بلکہ آپ نے دیکھا کہ آج جو خبریں آ رہی ہیں وہ یہ ہیں کہ سعودی عرب نے باقاعدہ طور پر ایران میں ریجیم چینج کا مطالبہ بھی کیا ہے, یعنی وہاں پر حکومت کی تبدیلی کا مطالبہ کیا ہے.
یہ تھے سٹی یونیورسٹی آف نیو یارک میں پروفیسر جہانگیر خٹک. دوسری طرف پاکستان میں ایرانی ٹی وی کے نمائندہ آغا مسعود کہتے ہیں کہ اس وقت امریکہ اور ایران کے درمیان زور آزمائی ہو رہی ہے, اور حالات بتائیں گے کہ اگر آگے چل کر صدر ٹرمپ اور ایرانی صدر کے درمیان ملاقات ہوگی.
فی الحال تو ایسا ہے کہ ٹرمپ صاحب نے جو الفاظ استعمال کیے ہیں جنرل اسمبلی میں وہ مناسب نہیں تھے. ڈکٹیٹرشپ کا لفظ استعمال کیا ہے, اور میں سمجھتا ہوں اس سے آگے بھی وہ کہنا چاہتے تھے, لیکن پھر بھی وہ ایران کو جو ہے ایک انتہائی ناپسندیدہ ملک قرار دے رہے ہیں. اور اس کے ساتھ ساتھ یہ ہے کہ ان کا جو ایڈمنسٹریشن ہے, جو ان کے ثانوی ایڈمنسٹریشن ہے, وہ باقاعدہ بات چیت کرنے کی بھی زور دے رہا ہے کہ بات چیت ہونی چاہیے. تو میرا اپنا خیال یہ ہے کہ یہ ایک قسم کی ایک بارگننگ پوزیشن ہے, دباؤ ڈال کر یہ کوشش کر رہے ہیں کہ کسی طریقے سے ایران کی قیادت ہے اس سے جو ہے بات چیت کر دی جائے. بہتر ہو رہی ہے کیونکہ امریکہ کی اکنامی بہت زندہ ہو رہی ہے. امریکہ میں جو ہے جاب لیس سسٹم تقریباً جو ہے وہ آدھا ہو گیا ہے. تو وہ جو جب جس قسم کے وہ ایک انتہا پسند طریقے کار اختیار کر کے ایران کو جو دباؤ ڈال رہے ہیں, وہ میرا خیال ہے کہ شاید کہ ایران کو دباؤ میں ڈال کے وہ ان کے ساتھ کوئی بات چیت کرے.
یہ تھے پاکستان میں ایرانی ٹی وی کے نمائندہ آغا مسعود. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ